यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः संचालनमा ल्याएको छ। उद्योग संचालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 तान परीक्षणका रूपमा संचालन गरिरहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा पछिल्लो दिनमा आशालाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपड़ा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय शुरू गरिएको सुधारका प्रयासले रूढ राष्ट्रिय उद्योग तथा संस्थानहरूको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले नयाँ सरकारले शुरूदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनजीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनु भएको छ। इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको सामूहिक कार्यका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रूढ अवस्थामा रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। उहाँले इमान्दारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रूढ अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पनि पुनः संचालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले माटोमा उत्पादन बढ़ाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढ़ाउन पछिल्लो यात्रामा सबैको रचनात्मक साथ, भर्थेग र विश्वासको अपेक्षा गरिएको पनि उल्लेख गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी, सन्धि खर्क, ढोरपाटन सड़क आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सालझण्डी, सन्धि खर्क, ढोरपाटन सड़क आयोजनाको स्थलगत अनुगमन गर्ने क्रममा अर्घाखाँचीको सन्धि खर्कमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री लम्सालले सड़क निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढ़ेको बताउनुभयो। मन्त्री लम्सालले कालोपत्रे गर्न बाँकी रहेका सड़क खण्डमा चालू आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो। आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सड़क खण्डको निर्माणलाई समेत अघि बढ़ाइने उहाँले बताउनुभयो। ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकार कड़ाईका साथ प्रस्तुत हुने उहाँले स्पष्ट पार्नुभयो। त्यसक्रममा अर्घाखाँचीको समग्र विकास र नागरिकलाई सहज पूर्वाधारको पहुँच सुनिश्चित गर्न पूर्वाधार विकास मन्त्री लम्साल समक्ष स्थानीयले विभिन्न माग पेश गरेका थिए। मधेस केन्द्रित विभिन्न सात दलको अग्रगामी मोर्चा घोषणा गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी मिलेर अग्रगामी मोर्चाका नाममा गठबन्धनको घोषणा गरिएको हो। मधेस, थरूहट, दलित तथा उत्पीड़ित वर्ग एवं सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील हुने दल र नेताहरू एकीकृत भएर मोर्चा घोषणा गरिएको नेताहरूले त्यसक्रममा बताउनुभयो। मोर्चा घोषणामा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुर, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा, अध्यक्ष सन्तोष परियार, नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी, जनमत पार्टीका नेता सीके राउत लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा बाढ़ी, पहिरो र सड़क कटानका कारण प्रमुख राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। कतिपय सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन् भने कतिपय स्थानमा रातिको समयमा सवारी साधनको आवागमनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै हरेक दिन साँझ 6 बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधनको आवतजावतमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने यातायात सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ। त्यसैगरी मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारी साधनहरूको सञ्चालनमा रोक लगाइएको छ। साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रूपमा रोक लगाइएको हो। इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 राजदुवालीमा वर्षाका कारण सड़क हिलो भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटोको व्यवस्था पनि गरिएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग विभिन्न स्थानमा पहिरो तथा सड़क भासिएपछि अवरूद्ध अवस्थामा छ। भोटेकुसी गाउँपालिका 2, जी झिरो किलोमा पहिरो खसेर सड़क अवरूद्ध भएको छ। भोटेकोशी दुई कोदारीमा ढुङ्गा माटो र लेदोसहितको पहिरो खसेका कारण सड़क अवरूद्ध भएको छ। भोटेकोशी दुई लिपिङमा सड़क भाँसिएपछि यातायात रोकिएको छ। रसुवाको त्रिशुली मैलुङ स्याप्रुबेसी सड़क खण्ड अन्तर्गत उत्तर गया गाउँपालिका पाँच खाल्टेमा त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। रूकुम पश्चिमको भेरी करिडोर अन्तर्गत आठ बिस्कोट नगरपालिका छ रिजेगाड खोलामा सड़कमाथिबाट ढुङ्गा माटो र लेदोसहितको पहिरो खसेपछि जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। तेह्रथुमको मध्य पहाड़ी लोकमार्गमा पनि पहिरोका कारण सड़क यातायातमा अवरोध सिर्जना भएको छ। लालीगुराँस नगरपालिका नौ काँडे स्थित पिंगुवा खोला नजिकै करिब 30-35 मिटर माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द रहेको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढ़ी नगरपालिका नौ डुम्रे स्थित अरनीको राजमार्गमा पनि सड़कमाथिबाट लेदोसहितको पहिरो खसेपछि यातायात अवरूद्ध भएको छ। वर्षाका कारण सड़क अवरूद्ध हुने क्रम बढ़ेपछि यात्रु तथा सवारी चालकलाई सम्बन्धित सड़क खण्डको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण क्षेत्रमा सावधानी अपनाउन सड़क विभाग र नेपाल प्रहरीले आग्रह गरेका छन्। मुगुमा चार वर्ष अघि आएको बाढ़ी पहिरोबाट घरबार गुमाएका सयौं परिवारको अझै पुनस्थापना हुन सकेको छैन। 2079 साल असोजको तेस्रो साता आएको बाढ़ी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट उपलब्ध गराउन नसक्दा पीड़ित परिवार अझै अस्थायी बसोबास आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयले गुनासो गरेका छन्। बाढ़ी पहिरोबाट जिल्लामा करिब 1,300 घर पूर्ण र आंशिक रूपमा क्षति भएको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। स्वर्गीय श्याम बहादुर कार्कीको 19 स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा हिजो सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर आफूले एक ढिक्का बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आजबाट शुरू हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी एकताका सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने पनि जानकारी दिनुभयो। कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको छ। काठमाडौँ महानगरपालिका 26 वडा कार्यसमितिले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले आगामी असोज 16-देखि 19 गतेसम्म काठमाडौँमा पार्टीको 15 महाधिवेशन हुने बताउनुभयो। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीहरूमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिश समितिको सिफारिशका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले ती प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्नुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ तथा सदस्य सचिवमा रोशन शेरसन नियुक्त हुनुभएको छ। त्यस्तै ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिणा ताम्राकार, उपकुलपतिमा चन्द्रश्याम डंगोल र सदस्य सचिवमा कैलाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम तथा सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ। पलाता गाउँपालिका थिर्पू कालीकोट पलाता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पलाता गाउँपालिका नौ कालीकोट थिर्पूका 35 वर्षीय सुशील बम, 32 वर्षीय महिना बम र 30 वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो। सुशील र मैना बमले शुक्रबार दिउँसो मेडिकल अधिकृत डाक्टर अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लागेको छ। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमा पानीको उच्च भावले बाँध कटान शुरू गरेपछि स्थानीयले नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपात लगायतका सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्। सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा 11,50,00,000 लागतमा 1 किलोमिटर तटबन्ध निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले जानकारी दिनुभयो। उच्च शिक्षाको गुणस्तर वृद्धिका लागि नीतिगत तथा कानूनी सुधारसँगै विश्वविद्यालयहरूमा संकायको भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी र परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित 2 दिने कार्यशाला आयोजना गरिएकोमा हिजो सम्पन्न भएको छ। समापनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबीच अचल अभ्यासको आदान प्रदान आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी, निष्पक्ष र समान मापदण्डमा आधारित हुनुपर्नेमा जोड़ दिनुभयो। विद्यार्थी मैत्री, शैक्षिक वातावरण निर्माण र विश्वविद्यालयको संचालन एवं व्यवस्थापनलाई प्रविधि मैत्री बनाउनुपर्नेमा उहाँले जोड़ दिनुभयो। कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद, अनुसन्धाता, नीति निर्माता एवं विज्ञहरूको सहभागिता रहेको थियो। म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलासिस सेवा विस्तार गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालमा डायलासिस सेवा विस्तार भएपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहजता आएको छ। यसअघि डायलासिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँको अस्पताल जानुपर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता हटेको स्थानीयले बताएका छन्। तेह्रथुम जिल्ला अस्पतालमा शल्यक्रिया मार्फत भइरहेको प्रसूति सेवा ठप्प हुँदा सेवाग्राहीले अप्ठ्यारो बेहोर्नु परेको छ। मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर खड्गलाल प्याङ्गु लिम्बुका अनुसार शल्यक्रिया सेवा पुनः सञ्चालनका लागि चिकित्सक उपलब्ध गराउन जिल्ला अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरेको भए पनि अहिलेसम्म व्यवस्था हुन सकेको छैन। कैलालीमा बाल्टिनको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका चार जनकपुरमा स्थानीय दीपक सुवेदीका 18 महिनाका छोरा रामु सुवेदीको बाल्टिनमा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिश भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि एवं नागरिकसँग राय सुझाव र प्रतिक्रिया माग गरेको छ। दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिशसहित मन्त्रालयमा विवरण पठाएको थियो। केही दिन यता अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सड़क अवरूद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेको हाम्रा समाचारदाताले जनाएका छन्। पहिरोले नयाँ पुल घान्द्रुक सड़क खण्ड अवरूद्ध भएको छ। त्यस सड़क खण्ड अन्तर्गत अन्नपूर्ण 10 साउन 21 गते राति सिवौ खोलाले सड़क बगाउँदा घान्द्रुकसँग सीधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ। त्यसै गरी अर्को पर्यटकीय गन्तव्य मादी गाउँपालिका एक सिक्लेस जाने बाटोमा पनि सड़क अवरूद्ध भएको थियो, त्यो भने हिजोदेखि सञ्चालनमा आएको छ। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।